हरि ओम तत्सत् नमस्कार म साजन कोइराला सच्चिदानन्द रसदास आज दुईटा प्रश्न आएको छ र पहिलो प्रश्नको मैले सगभर उत्तर दिइसकेको छु पहिलो प्रश्न छ कि हामीले शाकाहारी जिन्दगी बिताउने कि मांसाहारी र वेद अनुरूप चाहिँ हामीले रक्सी अथवा लाई चाहिँ कसरी लिएको छ भन्ने प्रश्न आएको छ मैले यसमा भनिसकेको छु सुरुमा मांसाहार र साकारको बारेमा भन्छु जीव हो जीवस्य जीवनम श्रीमद् भागवतको पहिलो स्कन्दको 13 अध्यायको 4 मन्त्र जीव हो जीवस्य जीवनम भनेको एउटा जीव अर्को भोजन हो भने चाहिँ हामी स्वाभाविक रूपले नै एउटा जीव अर्को जीवमा आश्रित हुन्छ त्यही भएर मांसाहार साकारको कुरा छैन आवश्यकता अनुसार उपभोग गर्न सकिन्छ होइन हामीले हामीले हेऱ्यौँ भने विवेकानन्दका गुरु परम होइन कृष्ण परमहंस परमहंस उहाँले चाहिँ माछा भोजन गर्नुहुन्थ्यो माछा खानुहुन्थ्यो होइन अब यसले पनि माछा खानुभएको छ भनेपछि अनि तिब्बतका योग गुरु हामीले चिने योग गुरु होइन उहाँले पनि ग्रहण गर्नुहुन्छ भने चाहिँ आवश्यकता अनुरूप गर्ने किनभने जीव हो जीवस्य जीवनम भएको कारणले गर्दा कुनै न कुनै जीवमा आश्रित हुन्छौँ भगवद् गीता पनि भन्छ कि जसले तिम्रो शरीर मन र एक किसिमको जीवनलाई चाहिँ उत्सवपूर्ण बनाउँछ त्यो चिज खान पाइन्छ र स्वर्ग र नर्क भनेको चिज भनेको जुन चिजले चाहिँ तिमीलाई मेन्टल्ली पिस फिजिकल्ली वेल्थ हेल्दी फिजिकल्ली हेल्दी मेन्टल्ली पिस अनि ब्लिसफुल लाइफ दिइरहन्छ त्यसलाई नै स्वर्ग भनिन्छ तर यदि तिम्रो मेन्टल फिजिकल चाहिँ डिस्टर्बेन्स हुन्छ भने त्यसलाई नर्क भनिन्छ पाप भनिन्छ त्यही भएर तिमी त्यस्तो भोजन गर जसले चाहिँ तिम्रो मेन्टल फिजिकल सबै चाहिँ पिसफुल होस् होइन त्यही भएर के खाने के नखाने भन्ने कुरो तिमीमा भर पर्छ अर्को अब आयो अर्को मलाई प्रश्न गरेको थियो कि वेदमा चाहिँ रक्सी सम्बन्धी खाने के छ भनेको थियो त्यहाँ एउटा चिज पाइन्छ के पाइन्छ भन्दाखेरि चाहिँ मैले हेर्ने हो भने होइन के पाइन्छ भन्दाखेरि वेदको 36 अध्यायको 5 मन्त्र जहाँ भनिन्छ त्यहाँ कस्त्वा सतो मदामाङ्कु हिठो मदन्दसः दिदा किदारु जेवसु जसको अर्थ हुन्छ हे इन्द्र सबै मत्कारी पदार्थमा कुन चाहिँ अत्यन्त मत्कारी सोमरसले तिमीलाई मद मस्त बनाउँछ जसको मदमा तिमी अत्यन्त दृढ पनि शत्रुहरूको भेदन गर्छौ र ल्याउँछौ हामी त्यही तिमीलाई चढाउँछौ भने चाहिँ अब त्यहाँ मद हुनको लागि सोमरस भनेको जसले उत्तेजना दिन्छ रक्सी होइन आजको दारू भनेको छ जस्तै कस्तुवा सदो मदामाङ्कु हिठो मदन्दसः दिदा चि दारू भनेपछि यो चिज छ भने चाहिँ यो सब आवश्यकता हो आवश्यकता अनुरूप हामीले उपभोग गर्न सक्छौँ त्यही भएर के खाने के नखाने भन्ने भन्दा पनि जीवनको टोन चाहिँ ब्युटिफुल र राम्रो बनाउनको लागि आवश्यक चिजहरू खान सकिन्छ हामी चाहिँ राजालाई पहिले विष्णु अवतार मानिन्थ्यो होइन विष्णु अवतार मान्थ्यौँ र विष्णुको स्वरूप मान्थ्यौँ तर हाम्रो राजाहरूको इतिहास हेर्दाखेरि प्रत्येक राजाहरूले चाहिँ सुरपान गर्नुहुन्थ्यो होइन भनेपछि त्यो भनेको आवश्यकता अनुरूप गर्छन् आज पनि रेता नेता महानेताहरूले गर्नुहुन्छ है पहिलो प्रश्नको उत्तर यति हो अन्त दोस्रो प्रश्न छ कि दोस्रो प्रश्न यो छ कि ब्रह्माण्डको बारेमा वेदले के भन्छ र यो ब्रह्माण्डलाई कसरी बुझ्ने ब्रह्माण्ड एक अनन्त यात्रा हो यसलाई बुझ्न सकिँदैन पूर्ण रूपले तर आजसम्म जति बुझ्न खोजिएको छ त्यति भने बुझ्न सकिन्छ र वेद अनुरूप जाने हो भने वेदले चाहिँ यो भौतिक निर्माणको लागि चाहिँ दुईटा चिजमा पाइन्छ। एउटा भनेको वेदमा हेर्ने हो भने वेदको चाहिँ पुरुष सुक्त भन्ने ठाउँमा पाइन्छ, होइन? पुरुष सुक्त भनेको चाहिँ यो कस्मोलोजीको बारेमा हो, वेदमा त्यो चिज छ, होइन? त्यसले चाहिँ कसरी भनेको छ भन्दाखेरि चाहिँ त्यो पहिलो छ, त्यसको 31 अध्याय, वेदको 31 शुक्ल यजुर्वेदको 31 अध्यायबाट सुरु भएको छ। 31 अध्यायको अध्ययन गर्न सकिन्छ, जहाँ चाहिँ पहिलो श्लोक छ, सहस्र शिरका पुरुष सहस्राक्ष सहस्त्रपाद सबोमिङ्गु सर्वत कृत्वा तेत्तिस्ट साङ्गुलम्म, भनेको परमात्मा हजारौँ शिर हजारौँ आँखा हजारौँ पाहु भएको हुनुहुन्छ। त्यही परमात्मा सबैतिर भूमिलाई स्पर्श गरेर पनि प्रपञ्च रूपी जगतको विकारदेखि 10 अङ्गुल टाढा हुनुहुन्छ भनेर वेदको 31 अध्यायको पहिलो मन्त्र छ, होइन? र उनी परमात्माबाट ब्रह्माण्ड उत्पन्न भयो, ब्रह्माण्डबाट जीव रूपी पुरुष उत्पन्न भयो, लोकहरूको सृष्टि गर्नुभयो भन्ने कुरा त्यही वेद 31 पाँचौँ ऋचामा छ। तर पाँचौँ ऋचामा छ, पाँचौँ ऋचाले त्यसरी भनेको छ, होइन? अनि त्यहाँ पछाडि प्रश्नहरू पनि गरिएको छ कि अब ऋषिहरूले चाहिँ त्यो परम पुरुषलाई चाहिँ कसरी कल्पना गरे भन्दाखेरि उहाँको मुख के थियो, बाहु के थिए, पाद खुट्टा के थियो, जङ के थियो भनेर 31 वेदको 31:10 सोधिएको छ, र वेदको 31:11 त्यसको उत्तर दिएको छ। पुरुषको मुखलाई चाहिँ ब्राह्मण, जसले चाहिँ वेदको अध्ययन गर्छ त्यसलाई, अनि त्यो चैतन्यको लागि विद्वान, बाहुलाई क्षेत्री, दुई जङलाई वैश्य, खुट्टालाई शूद्रको रूपमा कल्पना गरियो। त्यो परम पुरुषलाई नै सम्पूर्ण वर्णको रूपमा देखाइएको छ, र त्यही विराट पुरुषको मनबाट, होइन, मनबाट चन्द्रमा उत्पन्न भयो, आँखाबाट सूर्य उत्पन्न भयो, कर्णबाट वायु पहाड उत्पन्न भयो, मुखबाट अग्नि उत्पन्न भयो भनेर सरी सरी वेदको 31 अध्यायको 12 छ, जहाँ के भनिएको छ भन्दाखेरि चन्द्रमा मनसो जाछु सूर्यो अजायत श्रोता वायुश्च पाणश्च मुखदा अग्नि जायत नाभ्या आसि अन्तरिक्ष शिशुधौ समवर्तत पद्मा दिश श्रोता लोका अकल्पनीय। श्री विराट पुरुषको नाईबाट अन्तरिक्ष उत्पन्न भयो, शिरबाट स्वर्ग उत्पन्न भयो, पादबाट भूमि उत्पन्न भयो, कर्णबाट दिशा उत्पन्न भए, त्यसै प्रकार सबै लोकहरूको कल्पना गर्नुभएको थियो ऋषिहरूले। ऋषिहरूले चाहिँ त्यसरी कल्पना गर्नुभएछ, यो सम्पूर्ण ब्रह्माण्ड दिन देखिन्छ, दृश्य जगत सम्पूर्ण त्यही परमात्माको स्वरूप मानिएको छ, र ब्रह्माण्डको सृष्टिलाई चाहिँ पुरुष सुक्त भनेर त्यो वेदको 31 अध्यायमा छ। र त्यो परम पुरुषबाटै सम्पूर्ण उत्पन्न भयो भन्छ भने त्यो परम पुरुष चाहिँ के हो त भन्ने कुरा फेरि गोपाल पूर्वता उपनिषद्मा भन्छ, किम नाम भजनम भनेर प्रश्न गरिएको छ। त्यहाँ भन्छ भजनम नाम रसनम, होइन, हामीले चाहिँ कसको भजन गर्ने, कसलाई चाहिँ जान्ने भन्दाखेरि रसनम भनेको त्यो आनन्दलाई जान्ने हो, त्यो दिव्य आनन्दलाई, र दिव्य आनन्दलाई जान्ने भन्ने कुरो गरेको छ। र यही कुरा चाहिँ हाम्रो वेदान्त सूत्र 1:1:12 पनि छ, आनन्दोभ्यास त हामी सबै आनन्दको खोजीमा छौँ, र त्यही आनन्दबाट नै सम्पूर्ण चराचर सृष्टि भएको कल्पना मानिन्छ, यो दृश्य जगत, अदृश्य जगत, यो अनन्त जगत, होइन? यो कुरो वेदमा यसरी देखाइएको छ, होइन, वेदमा यसरी देखाएको छ। अब पुराणमा दुईवटा पुराणले चाहिँ यो ब्रह्माण्डको सृष्टिलाई देखाएको छ, एउटा भनेको चाहिँ ब्रह्माण्ड पुराण, अर्को भनेको श्रीमद् भागवत। ब्रह्माण्ड पुराणले चाहिँ कसरी देखाएको छ भन्दाखेरि चाहिँ ब्रह्माण्ड पुराणले चाहिँ 14 लोक, भूलोक, भूलोक, स्वर्गलोक, महलोक, जनलोक, तपलोक र सत्यलोक, यो पुरा ब्रह्माण्ड जति छ, अनन्त ब्रह्माण्ड छ, अनन्त ब्रह्माण्डलाई 14 भागमा लगाएको छ, होइन? अतल, वितल, सुतल, तलातल, मातल, रोसतल, पातल, अनि भूलोक, भूलोक, स्वर्गलोक, महलोक, जनलोक, तपलोक, सत्यलोक, यसरी छुट्याएको छ। अनि फेरि भूलोकलाई पनि जम्बुद्वीप, लक्षद्वीप, कुशदीप, कौदीप, सागदीप, सालमतीदीप, पुष्करदीप भनेर छुट्याएको छ होइन। अब पुरै सृष्टिलाई चाहिँ बेष्टि सृष्टि भनेको तमोगुणबाट सत्वगुणपट्टि बढ्ने र समष्टि सृष्टि भनेको सत्वगुणबाट तमोगुण भनेको एउटा चक्रको रूपमा ब्रह्माण्डको विस्तारलाई देखाएको छ। यो कुरो चाहिँ हामीले ब्रह्माण्ड पुराण पढेर पनि जान्न सक्छौँ। र श्रीमद् भागवत, अब म वेद पुराण र वेदको थोरै कुरा मात्र गर्छु। अनि अब यता हाम्रो श्रीमद् भागवत पुराणले पनि देखाएको छ ब्रह्माण्डको विस्तारलाई। अनि मैले फेरि एकचोटि भन्छु, वेदको पुरुष सूक्त होइन 31 अध्यायले कसरी भयो, त्यो परम पुरुषबाट कसरी यो सम्पूर्ण ब्रह्माण्डको सृष्टि भयो त्यो देखाइएको छ। र दोस्रो कुरो भनेको ब्रह्माण्ड पुराणमा अघि मैले भनिहालेँ, अतल, भितल, सुतल, तलातल, महातल, असतल, पातल होइन, भूलोक, भुवरलोक होइन, स्वर्गलोक, महलोक, जनलोक, तपलोक, सत्यलोक, 14 स्पेस टोटल यो ब्रह्माण्डलाई चाहिँ 14 स्पेसमा डिभाइडेड गरेको छ। स्पेस अनुसार टाइम पनि सँगै कनेक्ट छ होइन, प्रत्येक स्पेस अनुसारको टाइम पनि रिलेटिभ देखाइएको छ होइन। जस्तै भुलोकको स्पेसमा त्यहाँ हुने टाइम टाइम डाइल्युसन र भुवरलोकमा हुने स्पेस र त्यो भुवरलोक स्पेस र त्यहाँ हुने टाइम डाइल्युसन, अनि स्वर्लोक र त्यहाँ हुने टाइम डाइल्युसन, जनलोक, तपलोक, सत्यलोक, अतल, भितल, सुतल, तलातल, प्रत्येकमा डिफ्रेन्ट डिफ्रेन्ट यिनीहरू स्पेसको नाम हो। यिनीहरू कुनै ठाउँको नाम भनेको कुनै पनि स्पेस, यो टोटल ब्रह्माण्ड, यो अनन्त ब्रह्माण्ड छ, अनन्त विस्तार भएको यो ब्रह्माण्डलाई चाहिँ भाग लगाउने हो भने 14 भागमा लगाएको छ होइन। पृथ्वीभन्दा पृथ्वीलाई चाहिँ एउटा आधार मानेर हेर्ने हो भने यसबाट माथि र तलको रूपमा हेरिएको छ, तर 3 डाइमेन्सनमा तल माथि भन्ने चिज हुँदैन। यो भनेको चाहिँ सम्पूर्ण विस्तार होइन, एउटा एउटा चाहिँ हामीले चाहिँ यदि सेन्टर, यदि अर्थलाई चाहिँ सेन्टर मानेर एउटा पुरै यो ब्रह्माण्डलाई चाहिँ एउटा सर्कल बनाउने हो भने, त्यो सर्कलको बिचको सेन्टर चाहिँ यदि अर्थ हो भने होइन, त्यसको माथिपट्टिको डायमिटरपट्टिकालाई भूलोक, भुवरलोक, स्वर्गलोक, महलोक, जनलोक, तपलोक र सत्यलोक, र तलतिरको डायमिटरलाई अतल, भितल, सुतल, तलातल, महातल, रसातल र पातल गरेर त्यो स्पेसलाई चाहिँ डिभाइडेड गरेको छ, र स्पेस र टाइम चाहिँ सँगै जोडिएको देखाइएको छ होइन। त्यही कारणले गर्दा भूलोक र भुवरलोकको टाइम फरक छ यो। अनि तर त्यही स्पेसमा रहेका प्लानेटहरूलाई चाहिँ दिपको होइन देखाएको छ, जम्बुद्वीप, लक्षद्वीप, कुशद्वीप, कोच, सागद्वीप, सालमुद्वीप, पुष्करद्वीप भनेर यसरी 7 डिभाइडेड गरेको छ। र सृष्टि चाहिँ एकचोटि तमोगुणबाट सतोगुण र सतोगुणबाट तमोगुण साइक्लिक अर्डर देखाइएको छ यो ब्रह्माण्ड पुराणमा होइन। टाइमको फरक छ र टाइमलाई चाहिँ कसरी देखाइएको छ भन्दाखेरि यो चाहिँ हाम्रो श्रीमद् भागवतमा पनि आउँछ। श्रीमद् भागवतमा भगवतको 10 लक्षण हुन्छ, सर्ग, विसर्ग, स्थान, पोषण, उक्ति, मनवन्तर, ईशानुकथा, निरोध, मुक्ति र आश्रय। जसमा मनवन्तरमा सृष्टिको कुराहरू हुन्छ, श्रीमद् भागवतको 3 स्कन्दको 10 पुरैमा 10 प्रकारको सृष्टिको कुरा आउँछ। त्यहाँ चाहिँ त्यही तेस्रो स्कन्दको 11 मनवन्तर आदिको काल, परिणाम, मनुष्य, आयु र यही अघि मैले जुन भने एउटा यो होल ब्रह्माण्डलाई चाहिँ एउटा सर्कल, यदि होल ब्रह्माण्डलाई चाहिँ एउटा सर्कलमा अटाउने हो भने, यो त अनन्त छ अट्न त अट्दैन, त्यो पनि यसलाई सर्कल, यो हाम्रो पृथ्वीलाई चाहिँ पोइन्ट बनाएर एउटा सर्कल खिच्ने हो भने, र पृथ्वीभन्दा माथि र तल भन्ने चिज त हुँदैन, त्यो पनि त्यो सर्कलको माथिपट्टिकोलाई होइन, भूलोक, भूलोक, भुवरलोक, स्वर्लोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक मान्ने र तलतिरकालाई अतल, वितल, सुतल, तलातल, मातल, रसतल, पातल मान्ने हो भने, त्यो होल ब्रह्माण्डलाई यसरी डिभाइडेड गर्ने भने स्पेसको रूपमा, त्यो स्पेस सँगसँगै टाइम पनि फरक देखाइएको छ। जस्तै स्वर्गलोकको एक दिन हाम्रो यो स्वर्गलोकको एक दिन बराबर चाहिँ हाम्रो यस होइन हाम्रो हाम्रो भुवरलोक पर्छ, हाम्रो भुवरलोकमा चाहिँ 6 महिना, मृत्युलोकमा 6 महिना हुन्छ, स्वर्गलोकको 1 रात यहाँ 6 महिना हुन्छ होइन। उता स्वर्गलोकमा उत्तरायण र दक्षिणायण एक दिन बित्दाखेरि यहाँ 6-6 महिना 1 वर्ष बित्छ। महरलोकको एक दिन बराबर हाम्रो एक वर्षभन्दा बढी हुन्छ। जनलोकको एक दिन हाम्रो एक वर्षभन्दा झन् धेरै हुन्छ, होइन? त्यसरी नै बढ्दै बढ्दै गएको देखाएको छ। ब्रह्मलोकको एक दिन हाम्रो 4,29,40,80,000 वर्ष हुन्छ, होइन? त्यसरी देखाएको छ श्रीमद् भागवतमा। तल तलतिर अतल, वितल, सुतल, तलातल, महातल, तलतिरको टाइम पिरियड चाहिँ कम छ त्यहाँ, होइन? त्यहाँको स्पेस र टाइमको यसरी रिलेटिभ देखाउन खोजिएको छ। यसको प्रसङ्ग चाहिँ टाइम डाइल्युसनको प्रसङ्ग भागवत पुराणमा राजा कुकुद्मीले आफ्नो छोरीको लागि उपयुक्त दुला खोज्न तपोबलद्वारा ब्रह्मलोक पुग्छन् र गन्धर्वको सङ्गीत सुनेर ब्रह्माजीबाट आश्वासन पाएर लिएर आउँदा पृथ्वी लोकमा 27 चतुर्युग बितिसकेको देखाइएको छ, होइन? त्यस्तै विष्णु पुराणमा पनि नारद मुनि विष्णुको लागि पानी खोज्न आएको प्रसङ्गमा टाइम डाइल्युसनको कुरा देखाइएको छ। भनेपछि जुन हाम्रो वेदमा चाहिँ यसरी ब्रह्माण्डलाई देखाइएको छ, होइन? त्यसको लागि तपाईँले बुझ्नको लागि वेदको 31 अध्याय पढ्न सक्नुहुन्छ, पुरुष सूक्त, होइन? र ब्रह्माण्ड पुराण हेर्न सक्नुहुन्छ र श्रीमद् भागवतको 3 अध्याय, तेस्रो स्कन्दको 10 र 11 अध्याय हेर्न सक्नुहुन्छ, होइन? त्यसमा प्रत्येक चिज दिएको छ, मन्वन्तर भनेको पनि देखाएको छ, होइन? प्रत्येक 4 चतुर्युग बितेपछि, होइन, चतुर्युग बितेपछि, होइन, अनि एक यस्तो 1,000 चतुर्युग बितेपछि एउटा मन्वन्तर बित्छ, होइन? 14 मन हुन्छन्, होइन? 14 मन्वन्तर, 14 मन्वन्तर इक्वल टु ब्रह्माजीको एक दिन, त्यसरी देखाइएको छ। र अर्को पनि एउटा पाइन्छ ब्रह्माण्डको विस्तारबारे, के पाइन्छ भन्दाखेरि यो सम्पूर्ण भौतिक ब्रह्माण्ड चाहिँ त्यो परम पुरुषको, त्यो परम पुरुषको 3 अंश, त्यही पुरुषको 3 अंशमध्ये 1 अंश यो पुरा ब्रह्माण्ड, जुन यो 14 सम्पूर्ण विस्तारित अनन्त ब्रह्माण्डलाई 1 अंश मानिन्छ भने 3 अंश चाहिँ त्यही परमात्मा को रूप मानिन्छ। यो चाहिँ वेदको 31 अध्यायको 4 ऋचामा पनि यो कुरा आउँछ र यही कुरा चाहिँ अहिले विभिन्न इस्कोन, विभिन्न धार्मिक संस्थाहरूले पनि भनेको पाइन्छ। र इस्कोन संस्था अहिले बताए अनुसार यो जुन हाम्रो ब्रह्माण्ड छ, हाम्रो ब्रह्माण्डमा चाहिँ यो भौतिक ब्रह्माण्ड चाहिँ दुर्गाको संसार भन्छ। दुर्गा भनेको दुःखको संसार, दुर्ग भनेको दुःखको संसार मानिन्छ र दुर्गले दुःखको संसारबाट हटाउन दुर्गा छ, होइन? दुर्गाको संसार अथवा देवीको संसार भनिन्छ। त्योभन्दा माथि महेशको धाम भनिन्छ र महेश धामभन्दा माथि गएपछि ब्रह्म छ, प्रकाशस्वरूप, होइन? ब्रह्मको प्रकाशस्वरूपभन्दा माथि गएपछि अनि त्यहाँ चाहिँ वैकुण्ठ आउँछ, जहाँ कुनै पनि दुःख छैन, समय छैन, समयभन्दा पर देखाइएको छ, जुन चाहिँ हाम्रो यता चाहिँ हाम्रो बिग ब्याङसँग रिले जस्तै जस्तै छ। त्यहाँ पछिभन्दा माथि चाहिँ अनि समयले केही काम गर्दैन, बियोन्ड समयको त्यहाँ काम छैन र त्यो त्यस पछाडि माथि वैकुण्ठ अनि रामको साकेत अनि कृष्णको गोलोक देखाइएको छ। यदि ब्रह्मा हामीले यदि वेद पुराण र उपनिषद्लाई आधार मान्यो भने वैदिक ब्रह्माण्ड यस्तो देखिन्छ। अब यो त भयो वैदिक दृष्टिकोण। अब उहाँले भनेअनुसार अब म हाम्रो यताको यो प्रवचन अलिक ठुलै हुनेछ, यसको 2-3 एपिसोड बनाउनेछु, होइन? पुरै ब्रह्माण्डको बारेमा जस वैदिक त तपाईँहरूले सामान्य बुझ्नुभयो, यसको पूर्ण रूपमा बुझ्नको लागि पुरुष सूक्त, वेदको 31 अध्याय, ब्रह्माण्ड पुराण, श्रीमद् भागवतको 3 स्कन्दको 10-11 अध्याय पढ्नु होला, होइन? त्यसबाट बुझ्न सक्नुहुन्छ रेफरेन्सको रूपमा। अब यता हाम्रो विज्ञानको आधारमा जाने हो भने एउटा कथाबाटै सुरुवात गर्छु। एकचोटि चाहिँ वैज्ञानिक बर्ट्रान्ड रुसेलले चाहिँ एउटा पब्लिक लेक्चर दिए। उनले चाहिँ कसरी पृथ्वीले सूर्यको परिक्रमा गर्छ र कसरी सूर्यले ग्यालेक्सीको परिक्रमा गर्छ, होइन हाम्रो मिल्की वे ग्यालेक्सीको परिक्रमा गर्छ भनेर उनले एउटा डेमोन्स्ट्रेसन गरिराखेको बेला एउटा आइमा एउटा आमा उठेर भन्नुभयो कि हे तिमी गफ दिन्छौ, कछुवाले पो बोकेको हुन्छ त भने, हामी पनि पहिलेसम्म कछुवाले नै बोकेको थियो भन्ने मान्यताबाट अगाडि बढेको होइन। त्यही भएर हामीलाई पूर्ण रूपले थाहा छैन, अझै पनि कति गाउँतिर आमाहरू चाहिँ यो ब्रह्माण्ड पुरै कछुवाले बोकेको जस्तो ठान्नुहुन्छ। र 340 BC ग्रिक फिलोसफर अरस्तुले चाहिँ उनको किताब ओन द हेभन भन्नेमा चाहिँ यो पृथ्वी चाहिँ राउन्ड गो होइन राउन्ड स्पियरको छ भन्नुभयो, होइन गोलाकार छ भन्नुभयो होइन। र यो त्योभन्दा अगाडि चाहिँ थाहा थिएन, उनीहरूले चेप्टो मान्थे यो ब्रह्माण्ड, यो हाम्रो पृथ्वीलाई चाहिँ चेप्टो ठान्थे होइन। अझै पनि कतिजनाले चेप्टो ठान्नुहुन्छ र तल चाहिँ कछुवाले उठाएको मान्नुहुन्छ होइन। तर त्यस्तो थियो त 340 BC अरस्तुले चाहिँ यो पृथ्वी चाहिँ गोलो छ भनेर पत्ता लगाउनु भयो। कसरी पत्ता लगाउनु भयो भन्दाखेरि चाहिँ उहाँले के कसरी यसलाई अनुभव गर्नुभयो भने पृथ्वी चाहिँ गोलो छ भन्ने कुरा, किनभने अर्थ चाहिँ जब सन र सूर्य जब पृथ्वी चाहिँ सूर्य र चन्द्रमाको बिचमा आउँथ्यो तब पृथ्वीको छाया चन्द्रमामा पर्दा चाहिँ ग्रहण लाग्थ्यो होइन। अनि ग्रहण लाग्दा चाहिँ जहिले पनि राउन्ड सेप देखिन्थ्यो क्या। भनेपछि यदि चन्द्र ग्रहण लाग्दाखेरि यदि चन्द्रमामा चाहिँ त्यो स्याडो चाहिँ यदि राउन्ड छ भने त्यसको अर्थ यो हो कि अर्थ पृथ्वी चाहिँ के हुनुपर्छ, स्फेरिकल हुनुपर्छ होइन। अनि मात्र त्यो ग्रहण चाहिँ के हुन्छ, गोलाकार हुन्छ। त्यो कारणले उनले यो कुरा भने र उनको यो कुरा त्यति पत्याइएन होइन, त्यतिखेर गाले पत्याएनन्। अनि अझै पनि हाम्रा जुन ग्रन्थहरूमा देखिन्छ कतिले अझै पनि नपत्याएको देखिन्छ होइन। र 1514 चाहिँ पुलिस प्रेस्ट निकोलस कर्पोनिकसले चाहिँ सुरुमा चाहिँ के मान्थे भन्दाखेरि अरस्तुले चाहिँ हाम्रो पृथ्वी चाहिँ सेन्टर हो र पृथ्वी चाहिँ स्थिर छ अनि अरू सब पृथ्वीको वरिपरि चलायमान छ अथवा रोटेट गर्छ भन्थे। जब चाहिँ निकोलस कर्पोनिकसले चाहिँ सूर्य चाहिँ स्थिर छ र सूर्यको वरिपरि सबैजना सबै पृथ्वी र अरू ग्रहहरू चाहिँ घुम्छन् भने र त्यो कुरो कसैले पत्याएन। 100 वर्षपछि मात्र यो थ्योरीलाई चाहिँ मान्यता दिए होइन। 1609 ग्यालिलियोले चाहिँ राति आकाशलाई चाहिँ टेलिस्कोपद्वारा हेरिरहेका थिए र त्यतिखेर उनले बृहस्पतिलाई चाहिँ अब्जर्भ गर्दाखेरि होइन उनले चाहिँ के पाए भन्दाखेरि बृहस्पतिका उपग्रहहरू होइन नेचुरल सेटेलाइटहरू चाहिँ उनकै वरिपरि घुमिरहेको थियो। यसबाट चाहिँ उनले थाहा पाए कि होइन सेन्टर पृथ्वी होइन रहेछ भन्ने कुरा उनले ल्याए, जुन चाहिँ अरस्तु र प्लेटोले चाहिँ पृथ्वीलाई चाहिँ युनिभर्सको सेन्टर मान्थे र सबै यसको परिक्रमा गर्छन् भन्ने मान्यता राखेका थिए। त्यो चिज गलत भयो र यही पिरियडमा चाहिँ हाम्रा ग्रन्थहरू लेखिएको कारणले गर्दा हाम्रा ग्रन्थमा पनि कति चिज त्यहाँ चाहिँ नि सूर्यहरू चाहिँ हाम्रो वरिपरि घुमेको र सूर्यको प्रशंसा गर्दा तिमी चाहिँ हाम्रो वरिपरि चलायमान गर्छौ भनेर व्याख्या गरेको पाइन्छ होइन, त्यही पिरियडमा लेखेको कारणले। र 1687 सर आइजक न्युटनले चाहिँ आफ्नो किताब पब्लिस गरे होइन, फिलोसफी नेचुरलिस प्रिन्सिपिया म्याथमेटिका भन्ने होइन, कसरी चाहिँ यो कसरी चाहिँ यो यो विभिन्न पिण्डहरू चाहिँ होइन यो स्पेस र टाइममा चाहिँ रहेको छ होइन भन्ने कुरो उनले त्यसबाट पत्ता लगाउनको लागि उनले थ्योरी ल्याए। र त्यस पछाडि मात्र हामी केही रूपमा ब्रह्माण्डलाई बुझ्न सक्यौँ होइन। त्यस पछाडि चाहिँ त्यस पछाडि यसरी नै चल्दै गयो, विभिन्न कन्सेप्टहरू आउँदै गयो र सेन्ट अगस्टिनले आफ्नो बुक द सिटी अफ गड भन्ने लेखेका थिए, अनि त्यसको आधारमा चाहिँ यो युनिभर्स चाहिँ कसरी विकास भयो भन्ने कुरा उनले लेख्दाखेरि चाहिँ कसैले उनलाई सोधेको थियो, ब्रह्माण्ड भगवान्ले बनाएको भनेर उनले भन्दाखेरि चाहिँ कसरी कसैले सोध्यो ब्रह्माण्ड बनाउनु भन्दा अघि चाहिँ भगवान् के गर्दै हुनुहुन्थ्यो भनेर अगस्टिनलाई सोद्धाखेरि अगस्टिनले भन्थे कि उनले चाहिँ के अरे नरक बनाउँदै थिए अरे, क्या जसले चाहिँ यस्तो खालको क्वेसन सोध्छ त्यसको लागि नरक बनाउँदै थिए भनेर ले भन्थे, तर त्यो होइन। र जब 1929 चाहिँ इडविन हबलले चाहिँ एउटा हब्बल टेलिस्कोप बनाएर अब्जर्भेसन उनले अब्जर्भ गरे, त्यतिखेर उनले पाए कि यो युनिभर्स चाहिँ के भइरहेछ, एक्सपान्ड भइरहेछ होइन। त्यसपछि हब्बलले चाहिँ बिग ब्याङ थ्योरी ल्याउनु भयो र त्यसको आधारमा चाहिँ यो बिग ब्याङबाट चाहिँ सम्पूर्ण विस्तार हुँदैछ र यो बढ्दै गइरहेछ भन्ने कुरो भयो होइन। त्यहाँ पछाडि हाम्रो आइन्सटाइनको थ्योरी अफ रिलेटिभिटी आयो, स्पेस र टाइमको कुरा आयो। पहिले चाहिँ के मानिन्थ्यो भन्दा स्पेस र टाइम चाहिँ रिलेटिभ मानिँदैन थियो, यसलाई चाहिँ पर्मानेन्ट मानिन्थ्यो, सबैको लागि टाइम एउटै र स्पेस एउटै मानिन्थ्यो, तर आइन्सटाइनले चाहिँ होइन, स्पेस र टाइम रिलेटिभ हुन्छ होइन, फरक फरक हुनु पर्न सक्छ। आज हाम्रो लागि जुन समय छ त्यही अर्को लागि हुँदैन समय, र स्पेस फरक हुनसक्छ, यिनीहरू रिलेटिभ छ, यिनीहरू स्थिर छैन भन्ने कुरा उनले भने। त्यस पछाडि बिस्तारै बिस्तारो अनि एक्सपान्डिङ युनिभर्स, त्यहाँ पछाडि स्ट्रिङ थ्योरम, यसरी नै अगाडि बढ्दै गइरहेछ होइन। विभिन्न फिल्ड थ्योरमहरू आएको छ, क्वान्टम थ्योरमहरू आएको छ, ब्रह्माण्डलाई हेर्ने नजर बिग ब्याङबाट सुरुवात भएको देखिन्छ। यहाँ चाहिँ होइन, विज्ञानभन्दा अगाडि चाहिँ कुनै पनि लले काम गर्दैन भनेर मानिन्छ, कुनै पनि समयले काम गर्दैन भन्ने मानिन्छ, जुन चाहिँ हाम्रो वैदिक डिस्क्रिप्सन जस्तै छ होइन। र हामीले चाहिँ दुइटै चिजलाई जान्नु पर्दछ, र यो ब्रह्माण्डको पहिलो सामान्य परिचय भयो। अब यसको दोस्रो आधार चाहिँ म स्पेस र टाइम लाई चाहिँ विज्ञानले कसरी हेरेको छ भन्ने कुरा दिनेछु, किनभने हामी हरेक दृष्टिकोणलाई बुझ्नु आवश्यक छ। हरि ओम।